ক্রুশ মার্ফত মৃত্যু দেখি জীবন সম্ম জো মাখিনে দ্বারা অধ্যায় এক পরমেশ্বর কো হুনুহুন্ছ ই পড়াইহরুমা তপাইলে হামিলাই জীবন দিনুহুনে পরমেশ্বর কো বারেমা শিখনুহুনেছ উ কো হো উহালে কে গর্নুভয়েকো ছ কে উহালে হাম্রো বাস্তা গর্নুহুন্ছ উহা হামিবাট কে চাহানুহুন্ছ ভগবান বাহেক কুনে পনি ব্যক্তি বস্তু ওয়া বস্তুকো পূজা র সেবা গর্নু কিন গলত হো ইউহন্ন সত্র পদ তিন অব ইউ অনন্ত জীবন হো কি তিনিহরুলে তপাইলাই একমাত্র সাঁচো পরমেশ্বর র তপাইলে পঠাউনু ভয়েকো ইয়েসু খ্রিস্টলাই চিনুন অনন্ত জীবন প্রাপ্ত গর্ন কে তপাইলে পরমেশ্বরলাই চিন্নু পর্ছ ইউহন্ন চার পদ তেইশ দেখি চৌবিশ সম্ম তৈপনি সময় আউদেছ র অহিলে আয়েকো ছ জব সাঁচো উপাসকহরুলে আত্মা র সত্যতামা পিতাকো আরাধনা গর্নেছন কিনকি তিনিহরু পিতালে খোজ্নে প্রকারকা উপাসকহরু হুন পরমেশ্বর আত্মা হুনুহুন্ছ র উহাঁকা উপাসকহরুলে আরাধনা গর্নুপর্ছ আত্মা র সত্যতামা কে পরমেশ্বর এক আত্মা ওয়া বস্তু হো প্রেরিত সত্র পদ চৌবিশ দেখি একত্রিশ পরমেশ্বর যসলে সংসার র এসমা ভয়েকা সবই চিজহরু বনাউনুভয় উহাঁ স্বর্গ র পৃথিবীকো প্রভু হুনুহুন্ছ র হাতলে বনায়েকো মন্দিরহরুমা বস্নুহুন্ন র উসলাই মানব হাতলে সেবা দিইদৈন মানো উসলাই কেহি চাহিন্ছ কিনকি উসলে সবই মানিসহরুলাই জীবন সাস র অরু সবই কুরা দিন্ছ এউটাই মানিসবাট উহাঁলে মানিসহরুকো হরেক রাষ্ট্র বনাউনুভয় তাকি তিনিহরু সারা পৃথিবীমা বসোস র তিনলে তিনিহরুকো লাগি নির্ধারিত সময় র তিনিহরু বস্নে ঠাউঁহরু নির্ধারণ গরে পরমেশ্বরলে এসো গর্নুভয় তাকি মানিসহরুলে উহাঁলাই খোজুন র সম্ভবত উহাঁলাই খোজ্ন র উহাঁলাই ভেট্টাউন সকুন এদ্যপি উহাঁ হামি মধ্যে প্রত্যেকবাট টাড়া হুনুহুন্ন কিনকি উহাঁমা হামি বাঁচছৌঁ চলছৌঁ র হাম্রো অস্তিত্ব ছ যসরি তিম্রা আফ্নে কবিহরুলে বনেকা ছন হামি উহাঁকা সন্তান হৌ তেসৈলে হামি ঈশ্বরকা সন্তান ভয়েকালে হামিলে ঈশ্বরীয় প্রাণীলাই সুন ওয়া চাঁদি ওয়া ডুঙ্গা জস্তৈ মানিসকো ডিজাইন র সিপলে বনায়েকো মূর্তি হো ভনের সোচ্নু হুদৈন বিগতমা পরমেশ্বরলে এস্তো অজ্ঞানতালাই ব্যবস্থা গর্নুভয় তর অব উহাঁলে সবই মানিসহরুলাই পশ্চাত্তাপ গর্ন আদেশ দিনুহুন্ছ কিনকি উহাঁলে একদিন তোক্নুভয়েকো ছ জব উহাঁলে আফুলে নিযুক্ত গর্নুভয়েকো মানিসদ্বারা সংসারকো ন্যায় গর্নুহুনেছ এসকো প্রমাণ উনলে সবৈলাই দিয়েকা ছন রোমি এক পদ ১৮-২৫ সম্ম পরমেশ্বরকো ক্রোধ মানিসহরুকা সবই অধর্ম র দুষ্টতা বিরুদ্ধ স্বর্গবাট প্রকট ভইরহেকো ছ যসলে সত্যলাই তিনিহরুকো দুষ্টতালে দবাউছন কিনভনে পরমেশ্বরকো বারেমা কে থাহা হুন সক্ছ উনিহরুলাই স্পষ্ট ছ কিনভনে পরমেশ্বরলে এসলাই স্পষ্ট পার্নুভয়েকো ছ উনিহরু কিনকি সংসারকো সৃষ্টিদেখি নই পরমেশ্বরকা অদৃশ্য গুণহরু উহাঁকো অনন্ত শক্তি র ঈশ্বরীয় প্রকৃতি স্পষ্ট রূপমা দেখিয়েকা ছন কে বনাইয়েকো ছ তেসবাট বুঝিয়েকো ছ তাকি মানিসহরু কুনে বাহানা বিনা ছন কিনকি তিনিহরুলে পরমেশ্বরলাই চিনে তাপনি ন ত উহাঁলাই পরমেশ্বরকো রূপমা মহিমা দিয়ে ন ত উহাঁলাই ধন্যবাদ নই দিয়ে তর তিনিহরুকো সোচাই ব্যর্থ ভয় র তিনিহরুকো মূর্খ হৃদয় অধ্যারো ভয় তিনিহরুলে আফুলাই বুদ্ধিমান ভয়েকো দাবি গরে তাপনি তিনিহরু মূর্খ বনে র অমর পরমেশ্বরকো মহিমালাই মরণশীল মানিস চরাচুরুঙ্গী জনাওয়ার র সরীসৃপহরু জস্তে বনাইয়েকা মূর্তিহরু সার দিয়ে এসেই কারণ পরমেশ্বরলে তিনিহরুলাই তিনিহরুকো হৃদয়কো পাপপূর্ণ ইচ্ছাহরুমা এক অর্কাসঙ্গ তিনিহরুকো শরীরকো অপমানকো লাগি যৌন অশুদ্ধতামা সুম্পিদিনুভয় তিনিহরুলে পরমেশ্বরকো সত্যলাই জুটমা সাটাসাট গরে র সৃষ্টিকর্তাকো সট্টা সৃষ্টিকর্তাকো উপাসনা র সেবা গরে আমেন আ বাইবল কহিলেই নপড়নে ব্যক্তিলে পনি সৃষ্টিকর্তা শক্তিশালী বুদ্ধিমান র ঈশ্বরীয় হুনুহুন্ছ ভনি থাহা পাউনুপর্ছ ব কে সৃষ্টিকর্তা ঈশ্বরকো অস্তিত্বলাই অস্বীকার গর্নে ব্যক্তিসঙ্গ কুনে বাহানা ছ গ কে পরমেশ্বর হাম্রো সৃষ্টিকর্তা হুনুহুন্ছ ভন্নে তথ্যলে হামিলাই উহাঁকো উপাসনা র প্রশংসা গর্ন প্রেরিত গর্নুপর্ছ যে কে পরমেশ্বরলে মানিসহরুলাই তিনিহরুকো আফ্নে পাপী ইচ্ছাহরু পছ্যাউন দিনুহুন্ছ তাপনি তিনিহরু উহাঁলাই অপ্রসন্ন ছন একে সৃষ্টিকর্তাকো সত্তা সৃষ্টি গরিয়েকা চিজহরুকো পূজা র সেবা গর্নু গলত হো মত্তি ১৯ পদ ২৬ এসুলে তিনিহরুলাই হেরনুভয় র ভন্নুভয় মানিসমা ইয়ো অসম্ভব ছ তর পরমেশ্বরসঙ্গ সবই কুরা সম্ভব ছ আ কে ভগবানলে গর্ন নসক্নে কেহি ছ ব কে হামি হামরা সবই আবশ্যকতাহরু পুরা গর্ন পরমেশ্বরমা ভরসা গর্ন সকছৌ ইউহন্ন তিন পদ স্বর কিনভনে পরমেশ্বরলে সংসারলাই এস্তো প্রেম গর্নুভয় কি উহাঁলে আফ্নো একমাত্র পুত্র দিনুভয় তাকি উহাঁমাথি বিশ্বাস গর্নে কোহি পনি নাশ নহোস তর অনন্ত জীবন পাওস রোমি পাঁচ পদ ছ দেখি আঠ তপাইলে দেখ্নুহুন্ছ ঠিক সময়মা জব হামি অজই শক্তিহীন থিয়ৌ খ্রিস্ট অধর্মীহরুকো লাগি মর্নুভয় असल मानिसको लागि कोही मर्ने हिम्मत भए तापनि बिरलै कोही धर्मी मानिसको लागि मर्छ। तर परमेश्वरले हाम्रो लागि आफ्नो प्रेम यसरी देखाउनुहुन्छ, जब हामी पापी थियौं ख्रीष्ट हाम्रो लागि मर्नुभयो। आ तपाईँ पापी भए तापनि के परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ? व तपाईँप्रति परमेश्वरको प्रेमको सबैभन्दा ठूलो प्रमाण के हो? ग भगवान् तपाईँको लागि के चाहनुहुन्छ? सारांश, तपाईँले देख्नुभयो कि तपाईँलाई सृष्टि गर्नुहुने परमेश्वरले पनि तपाईँलाई प्रेम गर्नुहुन्छ र तपाईँले उहाँको खोजी उपासना र महिमा गरेको चाहनुहुन्छ। यो अद्भुत परमेश्वर शक्तिशाली हुनुहुन्छ र हामीले सोध्न वा सोच्न सक्ने कुनै पनि कुराभन्दा असीम रूपमा गर्न सक्षम हुनुहुन्छ। Ephesians 3:20। उहाँले हामीलाई उहाँको प्रेमको ठूलो प्रदर्शनको रूपमा उहाँको पुत्र येशु दिनुभयो। अब तपाईँले यस येशुको बारेमा केही महत्त्वपूर्ण कुराहरू सिक्नु आवश्यक छ। Adhyay 2, येशुको हुनुहुन्छ। यी पढाइहरूमा तपाईँले येशु ख्रीष्ट जीवनको राजकुमारको बारेमा सिक्नुहुनेछ। Prerit 3:15, उहाँको हुनुहुन्छ। हाम्रो लागि उहाँको महत्त्व के हो? उहाँ किन हाम्रो प्रशंसा र आज्ञाकारिताको योग्य हुनुहुन्छ? Yohanna 1:1-4 र 5:14 आदिमा वचन थियो र वचन परमेश्वरसँग थियो र वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ सुरुमा परमेश्वरसँग हुनुहुन्थ्यो। उहाँद्वारा सबै चिजहरू बनाइएका थिए। उहाँ बिना बनाइएको केही पनि थिएन। उहाँमा जीवन थियो र त्यो जीवन मानिसहरूको ज्योति थियो। वचन देहधारी भयो र हामी माझ आफ्नो बास बनायो। हामीले उहाँको महिमा देखेका छौं, एकमात्रको महिमा जो पिताबाट आउनुभएको हो, अनुग्रह र सत्यताले भरिएको हो। आ येशु परमेश्वर हुनुहुन्छ। अब हामी जीवन कहाँ पाउन सक्छौं? ग के येशु मानिस बनेर यहाँ पृथ्वीमा केही समय बस्नुहुने परमेश्वर हुनुहुन्छ? Matthew 1:20-23, तर उसले यो सोचिसकेपछि प्रभुको एक स्वर्गदूत सपनामा उहाँ कहाँ देखा पर्यो र भन्यो, दाउदका छोरा युसुफ, मरियमलाई आफ्नो पत्नीको रूपमा घर लैजान नडराऊ, किनभने के हो? उहाँमा गर्भधारण पवित्र आत्माबाट भएको हो। उसले एउटा छोरो जन्माउनेछ र तिमीले उसको नाउँ येशु राख्नु, किनभने उसले आफ्ना मानिसहरूलाई तिनीहरूको पापबाट बचाउनुहुनेछ। यो सबै अगमवक्ता मार्फत प्रभुले भन्नुभएको कुरा पूरा गर्नको लागि भएको हो। कुमारीले बच्चा जन्माउनेछ र एउटा छोरो जन्माउनेछ र तिनीहरूले उसलाई इम्मानुएल भन्नेछन्, जसको अर्थ हो परमेश्वर हामीसँग। आखे येशु चमत्कारपूर्ण रूपमा गर्भवती हुनुभएको थियो। ब येशु हामीलाई केबाट बचाउन आउनुभयो? ग के येशु ख्रीष्ट परमेश्वर जो मानव रूपमा हामीसँग पृथ्वीमा बस्नुभयो वा केवल एक असल व्यक्ति? Matthew 16:13-16 जब येशु सिजरिया फिलिप्पीको क्षेत्रमा आउनुभयो, उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, मानिसको पुत्र को हो भनेर मानिसहरूले भन्छन्। तिनीहरूले जवाफ दिए, कसैले बप्तिस्मा दिने जोन भन्छन्, अरूले एलिया भन्छन् र अझै अरू एर्मिया वा अगमवक्ताहरू मध्ये एक। तर तिम्रो के हुन्छ? उसले सोध्यो। म को हुँ भनी सिमोन पत्रुसले जवाफ दिए, तपाईँ ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र। Yohanna 10:11-15 र 5:27, म असल गोठालो हुँ। असल गोठालोले भेडाको लागि आफ्नो ज्यान अर्पण गर्दछ। म असल गोठालो हुँ, म मेरा भेडाहरूलाई चिन्छु र मेरा भेडाहरूले मलाई चिन्छन्, जसरी पिताले मलाई चिन्नुहुन्छ र म पितालाई चिन्छु र म भेडाहरूको लागि आफ्नो जीवन अर्पण गर्दछु। मेरा भेडाहरूले मेरो आवाज सुन्छन्, म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्। आ असल गोठालो को हो? ब के असल गोठालो हाम्रो हेरचाह गर्न र हाम्रो रक्षा गर्न पृथ्वीमा आउनुभयो, आफ्नो जीवनको मूल्यमा पनि? क ख्रीष्ट तपाईँको असल गोठालो हुनको लागि के तपाईँले उहाँको कुरा सुन्नुपर्छ र उहाँलाई पछ्याउनुपर्छ? Yohanna 14:6, येशूले जवाफ दिनुभयो, बाटो सत्य र जीवन म नै हुँ। म मार्फत बाहेक कोही पनि पिता कहाँ आउँदैन। आ येशुद्वारा बाहेक मुक्ति पाउने अरू कुनै उपाय छ? व तपाईँ परमेश्वरमा पुग्न र अनन्त जीवन प्राप्त गर्न सक्ने एकमात्र तरिका के हो? के यो कुनै पादरी, पुजारी, गुरु वा येशु ख्रीष्टको शिक्षाको पालना गर्नु हो? Timothy 2:5, किनकि त्यहाँ एक परमेश्वर र परमेश्वर र मानिसहरू बीच मध्यस्थकर्ता हुनुहुन्छ, मानिस ख्रीष्ट येशु। आ के परमेश्वर र मानिसको बीचमा येशु बाहेक अरू कोही मध्यस्थ छ? व मरियम, येशुकी आमा वा कुनै सन्त वा असल व्यक्ति जो पहिले नै मरिसकेका छन् वा केवल येशु ख्रीष्ट मार्फत तपाईँ कसरी परमेश्वरको नजिक जान सक्नुहुन्छ? सात हिब्रू दस पद दसदेखि चौध र त्यो इच्छाद्वारा हामी येशु ख्रिष्टको शरीरको बलिदानद्वारा एकपटक र सदाको लागि पवित्र बनाइएका छौं। दिनहुँ हरेक पुजारी खडा भएर आफ्नो धार्मिक कर्तव्यहरू पूरा गर्छन्। बारम्बार उहाँले उही बलिदानहरू चढाउनुहुन्छ जसले पापहरू कहिल्यै हटाउन सक्दैन। तर जब यो पुजारीले पापको लागि सधैँको लागि एउटै बलिदान चढाए, उहाँ परमेश्वरको दाहिने हातमा बस्नुभयो। त्यसबेलादेखि उहाँ आफ्ना शत्रुहरूलाई उहाँको पाउदान बनाइदिने प्रतीक्षा गर्नुहुन्छ, किनकि एक बलिदानद्वारा उहाँले पवित्र बनाइएकाहरूलाई सदाको लागि सिद्ध तुल्याउनु भएको छ। आ कसले हाम्रा पापहरूको लागि एकमात्र र सिद्ध बलिदान चढायो? ब के येशूको बलिदान बारम्बार दोहोर्याइएको छ? क तपाईँले परमेश्वरलाई के बलिदान चढाउन सक्नुहुन्छ जसले तपाईँको पापहरूको लागि भुक्तानी गर्नेछ? प्रार्थना वा माला, व्यक्तिगत पीडा, नम्र सेवा, योगदान र दशांश, परोपकारी कार्यहरू वा तपाईँले गर्न नसक्ने कुनै पनि कुराले तपाईँको पापको मूल्य तिर्नेछ। सारांश, यी पदहरूमा तपाईँले देख्नुभयो कि येशू ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र, मार्ग, सत्य र जीवन, हाम्रो लागि परमेश्वर पिता, मुक्तिदाता, सिद्ध र एकमात्र बलिदानमा पुग्नको लागि एकमात्र बाटो, हाम्रा पापहरूको लागि तिर्न सक्षम, र उहाँ धेरै धेरै हुनुहुन्छ। तपाईँको बाइबल पढाइमा येशूको बारेमा अन्य सत्यहरू पत्ता लगाउन प्रयास गर्नुहोस्। तर तपाईँले पहिले नै बुझ्नुपर्छ किन बाइबलले भन्छ स्वर्गमुनि अरू कुनै नाम छैन मानिसहरूलाई दिइएको छ जसद्वारा हामी मुक्ति पाउन सक्छौं। प्रेरित चार पद बाह्र, तपाईँलाई तपाईँको पापबाट बचाउनको लागि येशू चाहिन्छ। रोक्नुहोस् र यो अद्भुत व्यक्तिलाई प्रतिबिम्बित गर्नुहोस्। उहाँको महानता र सबै कुराको लागि, विशेष गरी मुक्तिको लागि, तपाईँलाई उहाँको कति आवश्यकता छ भनेर चिन्नुहोस्। मुक्ति र अनन्त जीवन खोज्नुहोस् जुन येशू ख्रीष्टमा मात्र पाइन्छ। अध्याय तीन, येशू प्रभु हुनुहुन्छ। यस भागमा तपाईँले येशू प्रभु हुनुहुन्छ भन्ने अर्थ के हो भनेर सिक्नुहुनेछ। उहाँको हामीमाथि अधिकार किन छ? उहाँको उदाहरण पछ्याउनु र उहाँका आज्ञाहरू पालन गर्नु किन महत्त्वपूर्ण छ? प्रेरित दुई पद छत्तीस, यसैकारण सबै इजरायल यो कुरामा ढुक्क होस्, परमेश्वरले यो येशूलाई बनाउनुभयो जसलाई तपाईँले क्रुसमा टाङ्नुभयो, प्रभु र ख्रीष्ट दुवै। फिलिप्पी दुई पद नौदेखि एघार, यसैकारण परमेश्वरले उहाँलाई उच्च स्थानमा उचाल्नुभयो र उहाँलाई हरेक नामभन्दा माथिको नाउँ दिनुभयो, कि येशूको नाममा स्वर्गमा, पृथ्वीमा र पृथ्वीमुनि हरेक घुँडा टेकेको हुनुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताको महिमाको लागि येशू ख्रीष्ट प्रभु हुनुहुन्छ भनी स्वीकार गर्दछ। आ के येशूभन्दा उच्च कोही व्यक्ति छ? ब कसले एक दिन येशू प्रभु हुनुहुन्छ भनी स्वीकार गर्ने? मत्ती अठाइस पद अठार, त्यसपछि येशू तिनीहरू कहाँ आउनुभयो र भन्नुभयो, स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ। के येशूले हामीलाई उहाँको इच्छा अनुसार गर्न आदेश दिने अधिकार छ? तिमीमाथि कसको बढी अधिकार छ? आ धार्मिक नेताहरूको चर्च परिषद, व देशको सरकार, ग एक प्रचारक वा पुजारी, त आफ्नो परिवार, ए जीसस क्राइस्ट। युहन्ना बाह्र पद अठचालिस, मलाई अस्वीकार गर्ने र मेरो वचनहरू स्वीकार नगर्नेको लागि न्यायकर्ता छ, मैले बोलेको त्यही वचनले उसलाई अन्तिम दिनमा दोषी ठहराउनेछ। येशूले भन्नुभयो कि हामी अन्तिम दिनमा यी शब्दहरूद्वारा न्याय गरिनेछ। आ एक पास्टर वा ग एक रब्बी वा ग एक पुजारी वा ती येशू आफै? न्यायको दिनमा न्यायको आधार तपाईँको विचारमा सही वा गलत हुनेछ? परमेश्वरको न्यायको दिनमा के तपाईँ तपाईँको आमाबाबुको शब्द र विश्वासद्वारा न्याय गरिनेछ? लुका छ पद छयालिस, तिमीले मलाई किन प्रभु प्रभु भन्दछौ र मैले जे भन्छु त्यो गर्दैनौ? यदि तपाईँले येशूको आज्ञा पालन गरिरहनु भएको छैन भने के तपाईँलाई उहाँलाई प्रभु बनाउने अधिकार छ? मत्ती सात पदहरू एक्काइसदेखि तेइससम्म, मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैन, तर स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पूरा गर्ने मात्र। त्यस दिन धेरैले मलाई भन्नेछन्, हे प्रभु प्रभु, के हामीले तपाईँको नाउँमा अगमबानी गरेनौं र तपाईँको नाउँमा भूतहरू दपाएका छैनौं र धेरै चमत्कारहरू गरेका छौं? त्यसपछि म तिनीहरूलाई स्पष्ट रूपमा भन्नेछु, मैले तपाईँलाई कहिल्यै चिनेको छैन। ए दुष्टहरू, मबाट टाढा जानुहोस्। आ के येशूलाई प्रभु बनाउने र उहाँमा विश्वास गर्नेहरू सबैले मुक्ति पाउनेछन्? ब के यो मुक्ति पाउन येशूको आज्ञा पालन गर्न आवश्यक छ? के तपाई सबै कुरामा येशूको आज्ञा पालन गर्न चाहनुहुन्छ? पहिलो युहन्ना 2 छ, जसले म उहाँमा रहन्छु भनी भन्छ उसले पनि उहाँ जस्तै हिँड्नुपर्छ। आ, हामीले जीवनमा अनुकरण गर्नुपर्ने उदाहरणको हो। ब के हामीले येशू जस्तै जीवन बिताउने कोसिस गर्नुपर्छ, अर्थात् उस्तै मूल्य मान्यता, सद्गुण र मनोवृत्ति भएको? गयो भन्न सजिलो छ, म एक क्रिश्चियन हुँ, तर जो व्यक्ति वास्तवमा येशूमा रहन्छ उसले गर्नुपर्छ। लुक 14:27-33, अनि जसले आफ्नो क्रुस बोकेर मलाई पछ्याउँदैन त्यो मेरो चेला हुन सक्दैन। त्यसै गरी तिमीहरूमध्ये जो आफूसँग भएको सबै कुरा त्याग्दैन त्यो मेरो चेला हुन सक्दैन। आ, येशूको साँचो चेला बन्नको लागि तपाईँले उहाँलाई र उहाँको इच्छालाई आफ्नो जीवनमा सबै कुराभन्दा माथि राख्नुपर्छ? वा तपाईँको परिवार यस निर्णयको विरुद्धमा भए पनि के तपाईँ क्रिश्चियन बन्ने निर्णय गर्नुहुन्छ? सारांश, हामी देख्छौँ कि येशू सबैका प्रभु हुनुहुन्छ र त्यो व्यवहारमा यो सत्यको अर्थ उहाँ नै हुनुहुन्छ जसले साँचो इसाईको जीवनलाई नियन्त्रण गर्नुहुन्छ। येशूको अगाडि झुकेर र आफ्नो जीवनको नियन्त्रण उहाँको हातमा सुम्पिनु बिना तपाईँ क्रिश्चियन हुनुको बारेमा सोच्न सक्नुहुन्न। उहाँको आज्ञा पालन गर्ने निर्णय नगरी कोही पनि क्रिश्चियन बन्न सक्दैन। क्रिश्चियनको लक्ष्य उहाँ जस्तै हुनु र हरेक कुरामा उहाँप्रति आज्ञाकारी हुनु हो। तर तपाईँको प्रभु हुनको लागि येशूले तिर्नुभएको उच्च मूल्य सम्झनुहोस्। उहाँले तपाईँको लागि आफ्नो जीवन दिनुभयो र अब तपाईँ उहाँको लागि बाँच्न आवश्यक छ। यी सत्यहरूलाई विचार गर्नुहोस्। आफूलाई सोध्नुहोस् कि यदि तपाईँ येशूलाई प्रभु भन्न तयार हुनुहुन्छ भने यो स्वीकारोक्तिले तपाईँको जीवनमा निहित रहेको प्रतिबद्धतालाई थाहा छ। येशूलाई किन मर्नु परेको थियो? यी पढाइहरूमा तपाईँले पापको बारेमा सिक्नुहुनेछ। यसले हामीमाथि परमेश्वरको दण्ड कसरी ल्याउँछ? हामी परमेश्वरको दण्डबाट बचाउनको लागि क्रुसमा येशूको पीडा र मृत्यु किन आवश्यक थियो? कलबरीको क्रुसमा पापको ठूलो समस्यालाई येशूले कसरी समाधान गर्नुभयो? पहिलो युहन्ना 3:4 र अध्याय 5:17, पाप गर्ने हरेकले व्यवस्था तोड्छ, वास्तवमा पाप अधर्म हो। सबै गल्ती पाप हो र त्यहाँ पाप हो जसले मृत्युमा डोर्याउँदैन। आ, के परमेश्वरको व्यवस्था भङ्ग गर्ने वा अनाज्ञाकारी गर्ने मानिस पापी हो? ब यदि तपाईँले परमेश्वरको वचन अनुसार उचित वा सही नभएको काम गर्नुहुन्छ भने के तपाईँ पापी बन्नुहुन्छ? ग के तपाईँले व्यक्तिगत रूपमा कहिल्यै परमेश्वरको अनाज्ञाकारी गर्नुभएको छ? याकुब 4:17, त्यसो भए जसले राम्रो गर्नुपर्दछ भनेर जान्दछन् र यो गर्दैन पाप गर्दछ। आ, के पापी त्यो व्यक्ति मात्र हो जसले हत्या गर्छ, चोर्छ, माग्छ, झुट गर्छ, व्यभिचार गर्छ वा अन्य भयानक अपराधहरू? ब के हामीले गर्न जान्ने असल कामहरू गर्न असफल हुनु पनि पाप हो? ग के तपाईँले सबै राम्रा कामहरू गर्नुभएको छ जुन तपाईँलाई थाहा छ तपाईँले गर्नुपर्छ? गलाती 3:10, व्यवस्था पालन गर्नमा भर परेका सबै श्रापको अधीनमा छन् किनकि यो लेखिएको छ, व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुरा गर्न जारी नराख्नेहरू सबै श्रापित छन्। आ, परमेश्वरले मारेको सबै कुरा सधैँ नगर्ने व्यक्ति पापी हो। ब के तपाईँले सधैँ परमेश्वरले चाहनुभएको सबै कुरा गर्नुभयो? रोमी 3:23, किनभने सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट चुकेका छन् र ख्रीष्ट येशूद्वारा आएको छुटकाराद्वारा उहाँको अनुग्रहद्वारा स्वतन्त्र रूपमा धर्मी ठहरिएका छन्। के तपाईँ पापी हुनुहुन्छ? आफ्ना केही पापहरूको सूची बनाउनुहोस्। यी बारे सोच्दै तपाईँका पापहरू व्यक्तिगत रूपमा जवाफ दिनुहोस्। आ, के यी पापहरूले परमेश्वरलाई दुःखी तुल्याउँछन्? ब के यी पापहरूले तपाईँलाई दुःखी बनाउँछ? ग के तपाईँलाई थाहा छ कि परमेश्वरले पापीहरूलाई दण्ड दिनुहुनेछ? द के तपाईँ यी पापहरूबाट क्षमा पाउन र सानो बच्चा जस्तै निर्दोष बन्न चाहनुहुन्छ? ए के तपाईँ सधैँभरि येशूसँग बस्न चाहनुहुन्छ? रोमी 6:23, किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो। पापीले आफ्नो ज्यालाको रूपमा के लायक छ? आ, रोग लाग्ने, ब कडा गाली, ग अर्को मौका, ति माफ गर, ए अनन्त मृत्यु। के परमेश्वरले पापीलाई दण्ड दिँदा मात्रै हुनुहुन्छ? पापीको रूपमा के तपाईँ परमेश्वरको दण्डको योग्य हुनुहुन्छ? सारांश, तपाईँले अब थाहा पाउनुपर्छ कि तपाईँ हामी अरूहरू जस्तै एक पापी हुनुहुन्छ जो परमेश्वरको निन्दा र मृत्युको योग्य हुनुहुन्छ। तर परमेश्वरले संसारलाई यति प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र छोरा दिनुभयो हामीलाई जीवन दिन सक्षम हुनको लागि। येशु, किनभने उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ, तपाईँको सबै पापहरूको मूल्य तिर्न कलभरीको क्रुसमा तानिनुभयो। अब तपाईँले यसलाई विचार गर्न आवश्यक छ, किनभने हामी प्रत्येकले निर्णय गर्नुपर्छ कि हामीले यी सत्यहरूलाई कसरी प्रतिक्रिया दिनेछौँ। यदि तपाईँले निर्णय गर्नुभयो कि तपाईँ आफ्ना पापहरूको क्षमा पाउन चाहनुहुन्छ भने तपाईँ कसरी क्षमा प्राप्त गर्ने र मृत्युबाट जीवनमा जाने भनेर जान्न चाहनुहुन्छ। अध्याय चार। मेरा पापहरू क्षमा पाउन मैले के गर्नुपर्छ? यी पढाइहरूमा तपाईँले आफ्नो पापहरूको क्षमा र अनन्त जीवन प्राप्त गर्न तपाईँले के गर्नुपर्छ भन्ने कुरा सिक्नुहुनेछ। येशूले पहिले नै तपाईँको पापको लागि मूल्य चुकाउनु भएको थाहा छ। तपाईँले क्रुसमा ख्रीष्टको बलिदानको लाभ प्राप्त गर्न के गर्नुपर्छ? युहन्ना 3:5 छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर अनन्त जीवन पाओस्। आ अनन्त जीवन प्राप्त गर्न के तपाईँले येशूमा विश्वास गर्नुपर्छ? युहन्ना 8:24, मैले तिमीहरूलाई भनेको थिएँ कि तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ। यदि तिमीले म नै हुँ भनी विश्वास गरेनौ भने तिमी साँच्चै आफ्नो पापमा मर्नेछौ। आ यदि तपाईँ येशूमा विश्वास गर्नुहुन्न भने यो मुक्ति पाउन सम्भव छ? रोमी 10:14-15, त्यसो भए तिनीहरूले विश्वास नगरेकोलाई कसरी बोलाउन सक्छन्? र जसलाई तिनीहरूले सुनेका छैनन् तिनीहरूले कसरी विश्वास गर्न सक्छन्? अनि कसैले तिनीहरूलाई प्रचार नगरी तिनीहरूले कसरी सुन्न सक्छन्? आ विश्वास गर्नको लागि के तपाईँले येशू ख्रीष्टको सुसमाचार सुन्नुपर्छ? लुका 13:3, म तिमीलाई भन्छु होइन, तर यदि तिमीहरूले पश्चाताप गरेनौ भने तिमीहरू पनि सबै नाश हुनेछौ। आ यदि तपाईँले पाप गरेको स्वीकार गर्न अस्वीकार गर्नुभयो र आफ्ना पापहरूको पश्चाताप गर्नुभयो भने के तपाईँले अनन्त जीवन पाउनुहुनेछ? दोस्रो कोरिन्ती 7:10, ईश्वरीय शोकले पश्चाताप ल्याउँछ जसले मुक्तिमा पुर्याउँछ र कुनै पछुतो छोड्दैन, तर सांसारिक शोकले मृत्यु ल्याउँछ। आ पश्चाताप गर्नु भनेको पापमा निरन्तरता नदिने निर्णय गर्नु हो, तर परमेश्वरप्रति आज्ञाकारी हुनु वा तपाईँले गरेका पापहरूको लागि मात्र पश्चाताप महसुस गर्नु हो। अब के तपाईँ पाप गर्न छोड्न चाहनुहुन्छ? मार्क 16:16, जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ उसले उद्धार पाउनेछ, तर जसले विश्वास गर्दैन भने दोषी ठहरिनेछ। यी मध्ये कुन कथन येशूले सिकाउनु भएको सत्य हो? आ विश्वास गर्नेले मुक्ति पाउनेछ र पछि बप्तिस्मा लिनुपर्छ, व बप्तिस्मा लिनेले मुक्ति पाउनेछ र पछि विश्वास गर्नुपर्छ। क जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ उसले उद्धार पाउनेछ। प्रेरित 2:38, पत्रुसले जवाफ दिए, पश्चाताप गर्नुहोस् र बप्तिस्मा लिनुहोस्, तपाईँ सबैले आफ्नो पापको क्षमाको लागि येशू ख्रीष्टको नाममा बप्तिस्मा लिनुहोस् र तपाईँले पवित्र आत्माको वरदान प्राप्त गर्नुहुनेछ। यो बप्तिस्माको उद्देश्य के हो? आ पापको क्षमाको लागि। प संसारलाई घोषणा गर्नुहोस् कि तपाईँले मुक्ति पाउनुभयो। ग धार्मिक सम्प्रदायको सदस्य बन्न। प्रेरित 22:16, अनि अब तपाईँ के को लागि पर्खदै हुनुहुन्छ? उठ बप्तिस्मा लिनुहोस् र उहाँको नाउँ पुकार्दै आफ्ना पापहरू धुनुहोस्। साउललाई कहिले बचाइयो? आज जब उसले दमस्कस जाने बाटोमा येशूमा विश्वास गर्यो, व जब उनले दमस्कसमा प्रार्थना र उपवास बसे। जब उहाँले बप्तिस्मा लिनुभयो उहाँका पापहरू पखालियो। साउलले प्रभुलाई के गर्न बोलाए? आ उसको पाप धुनुहोस्। प संसारलाई बताउनुहोस् कि उसले मुक्ति पाएको थियो। कलस्सी 2:12, उहाँसँग बप्तिस्मामा गाडिएको र उहाँलाई मृत्युबाट जीवित पार्नुहुने परमेश्वरको शक्तिमा तिमीहरूको विश्वासद्वारा उहाँसँगै बौरी उठेको। आ बप्तिस्मा परमेश्वरको शक्तिमा विश्वासको अभिव्यक्ति हो। व के ख्रीष्टमा विश्वास नगर्ने व्यक्तिलाई बप्तिस्मा दिनु ठिक हो? रोमी 6:3 छ, वा के तपाईँलाई थाहा छैन कि ख्रीष्ट येशूमा बप्तिस्मा लिने हामी सबैले उहाँको मृत्युमा बप्तिस्मा लिएका छौँ? त्यसकारण हामी उहाँसँगै मृत्युमा बप्तिस्माद्वारा गाडियौँ ताकि जसरी ख्रीष्ट पिताको महिमाद्वारा मृत्युबाट बौरी उठ्नुभयो हामी पनि नयाँ जीवन जिउन सकौँ। यदि हामी उहाँको मृत्युमा उहाँसँग यसरी एकताबद्ध भएका छौँ भने उहाँको पुनरुत्थानमा पनि उहाँसँग एकताबद्ध हुनेछौँ। के ख्रीष्टमा नयाँ जीवन बप्तिस्माको यो दफन र पुनरुत्थान अघि वा पछि सुरु हुन्छ? एघार तपाईँको बप्तिस्मा कस्तो थियो? आ के तपाईँले बप्तिस्मा लिँदा येसुमा विश्वास गर्नुभयो? ब के तपाईँको बप्तिस्मा पानीमा गाड्नु डुबाउनु थियो? ग के तपाईँको बप्तिस्मा तपाईँको पापको क्षमाको लागि थियो? द के तपाईँले बप्तिस्मा गर्नु अघि आफ्ना पापहरूबाट पश्चाताप गर्नुभयो? ए के तपाईँको बप्तिस्मा बाइबलीय थियो र यसरी वैध थियो? सारांश: तपाईँले पापको संसार छोडेर क्रिश्चियन बन्नको लागि तपाईँले येशु ख्रिष्टको सुसमाचार सुन्नुपर्छ र बुझ्नुपर्छ। विश्वास गर्नुहोस् कि येशु परमेश्वरको पुत्र हुनुहुन्छ जसले पापरहित जीवन बिताउनुभयो, तपाईँको ठाउँमा क्रुसमा मर्नुभयो र त्यसपछि तेस्रो दिनमा मृत्युबाट बौरी उठ्नुभयो। तपाईँले आफ्ना पापहरूबाट पश्चाताप गर्नुपर्छ। इमानदारीपूर्वक निर्णय गर्नुहोस् कि तपाईँ प्रभु येशुको अधीनमा रहनुहुनेछ। तपाईँले उहाँलाई प्रभुको रूपमा स्वीकार गर्नुपर्छ र तपाईँको पापहरूको क्षमाको लागि येशु ख्रिष्टको नाममा पानीमा बप्तिस्मा डुबाउनुपर्छ। यसो गरेर तपाईँले ख्रिस्टियन जीवनको सुरुवात गर्नुहुन्छ। परमेश्वरको सजायको डरबाट मुक्त र ख्रिष्टमा अनन्त जीवनको आशामा सुरक्षित हुनुहुन्छ। अब रोक्नुहोस् र ख्रिस्टियन बन्ने तपाईँको आवश्यकतालाई विचार गर्नुहोस्। यदि तपाईँ पहिले नै ख्रिस्टमा परिवर्तन भइसक्नु भएको छ भने आफैलाई सोध्नुहोस् कि तपाईँको परिवर्तन बाइबल अनुसार थियो कि थिएन। तर यस्तो महत्त्वपूर्ण निर्णय गर्नु अघि तपाईँले साँचो ख्रिस्टियनले मानेको प्रतिबद्धताको बारेमा जान्नुपर्छ। अध्याय 5: उहाँको मण्डलीको लागि परमेश्वरको इच्छा के हो? यी पढाइहरूमा तपाईँले ख्रिस्टियन र उहाँको आध्यात्मिक शरीर मण्डलीको सदस्यको रूपमा परमेश्वरले तपाईँबाट के चाहनुहुन्छ भन्ने कुरा सिक्नुहुनेछ। मण्डली भनेको के हो? मण्डली कस्तो हुनुपर्छ? मण्डलीले के गर्नुपर्छ? मण्डलीको सदस्यको रूपमा तपाईँको जिम्मेवारी के हो? एफिसी 1:22-23: र परमेश्वरले सबै कुरा उहाँको खुट्टामुनि राख्नुभयो र उहाँलाई मण्डलीको लागि सबै कुराको शिर हुन नियुक्त गर्नुभयो, जुन उहाँको शरीर हो, उहाँको पूर्णता, जसले सबै कुरामा सबै कुरा भर्दछ। मण्डलीमाथि सबै अधिकार कसको छ? मण्डलीको प्रमुख को हो? आ रोमन क्याथोलिक पोप, ब केही प्रोटेस्टेन्ट पास्टर, बिसप वा आदरणीय, क केवल येशु ख्रीष्ट? के मण्डलीलाई ख्रिष्टको शरीर भनिन्छ? एफिसी 4:4: एउटै शरीर र एउटै आत्मा छ, जसरी तिमीहरूलाई एउटै आशामा बोलाइयो जब तिमीहरू बोलाइएका थियौ। बाइबल अनुसार येशुको कतिवटा शरीरहरू छन्? मण्डली ख्रिष्टको शरीरलाई पेश गर्नुपर्छ। अपरम्परा र मानव आदेश, ब येशु जो मण्डलीको शिर हुनुहुन्छ। युहन्ना 17:21: तिमीहरू सबै एक हुन सक्छ, पिता, जसरी तपाईँ ममा हुनुहुन्छ र म तपाईँमा छु, तिमीहरू पनि हामीमा रहोस्, ताकि तपाईँले मलाई पठाउनु भएको हो भनी संसारले विश्वास गरोस्। येशु आफ्ना सबै अनुयायीहरू भएको चाहनुहुन्छ। असंयुक्त व विभिन्न धार्मिक सम्प्रदायहरूमा विभाजित, पहिलो कोरिन्थी 1:10-13: भाइहरू हो, हाम्रा प्रभु येशु ख्रिष्टको नाउँमा म तिमीहरूलाई अपिल गर्दछु कि तिमीहरू सबै एक अर्कामा सहमत हुनुहोस्, ताकि तिमीहरूका बीचमा फुट नहोस् र तिमीहरूमा पूर्ण रूपमा एकता होस्। दिमाग र विचार, मेरा भाइहरू, क्लोको घरका केहीले मलाई जानकारी दिएका छन् कि तिमीहरूबीच झगडा भएको छ। मेरो मतलब यो हो, तिमीहरूमध्ये एकजना भन्छौ, म पावललाई पछ्याउँछु, अर्को म अपोल्लोसलाई पछ्याउँछु, अर्को म केफासलाई पछ्याउँछु, अझै अर्को म ख्रिष्टलाई पछ्याउँछु। के ख्रिष्ट विभाजित हुनुहुन्छ? के पावल तपाईँको लागि क्रुसमा टाँगिएको थियो? के तिमीले पावलको नाउँमा बप्तिस्मा लियौ? आ के परमेश्वरले आफ्नो मण्डलीमा विभाजनलाई निन्दा गर्नुहुन्छ? ब कोही कोही मानिसहरू भन्छन्, यति धेरै सम्प्रदाय र चर्चहरू हुनु कति राम्रो छ, किनभने सबैले आफूलाई मिल्ने चर्च रोज्न सक्छन्। यो सही हो कि गलत? एफिसी 4:5: उहाँबाट सम्पूर्ण शरीर प्रत्येक सहयोगी लिगामेन्टद्वारा जोडिएको र एकसाथ जोडिएको वर्ष र आफैलाई प्रेममा बनाउँछ, प्रत्येक भागले आफ्नो काम गर्दछ। आ के हरेक ख्रिस्टियनले चर्चको जीवन र काममा सक्रिय रूपमा भाग लिनुपर्छ? हिब्रू 10:24-25: र हामी विचार गरौँ कि हामी कसरी प्रेम र असल कामहरूमा एक अर्कालाई उत्प्रेरित गर्न सक्छौँ। कसै कसैको बानी भएझै हामी सँगै भेट्न नछोडौँ, तर दिन नजिकिँदै गर्दा एक अर्कालाई प्रोत्साहन दिउँ। आ के परमेश्वरले सबै ख्रिस्टियनहरूले मण्डलीका सभाहरूमा नियमित रूपमा भाग लिएको चाहनुहुन्छ? प्रेरित 2:42 तिनीहरूले आफूलाई प्रेरितहरूको शिक्षा र सङ्गतिमा रोटी भाँच्न र प्रार्थनामा समर्पित गरे। आ ख्रिस्टियन जीवनमा दृढ रहनु समावेश छ। आ प्रेरितहरूको शिक्षा, क फेलोसिप, क प्रभु भोजको पालन, त प्रार्थना, यी सबै वस्तुहरू। प्रेरित 17:11 अब बेरियालीहरू थेस्लोनिकीहरूभन्दा धेरै महान चरित्रका थिए किनकि तिनीहरूले ठूलो उत्सुकताका साथ सन्देश प्राप्त गरे र पावलले भनेका कुराहरू साँचो हो कि भनेर दिनहुँ धर्मशास्त्र जाँच गर्थे। आ एक क्रिश्चियन भएको नाताले तपाईँले सुनेको कुरा साँचो हो वा होइन भनी सुनिश्चित गर्न तपाईँले आफ्नो बाइबल अध्ययन गर्नुपर्छ। कलस्सी 3:16 तिनीहरूले एकअर्कालाई सम्पूर्ण बुद्धिका साथ सिकाउने र सल्लाह दिँदा र परमेश्वरप्रति कृतज्ञताका साथ भजन र आत्मिक गीतहरू गाउँदा ख्रिष्टको वचन तिमीहरूमा प्रशस्त रूपमा बास गरोस्। आ के प्रभु ख्रिस्टियनहरूले भजन र प्रशंसा गाएर एकअर्कालाई सुधार र प्रोत्साहन गरेको चाहनुहुन्छ? रोमी 12:1-2 यसैकारण भाइहरू हो, परमेश्वरको कृपालाई ध्यानमा राख्दै म तिमीहरूलाई आग्रह गर्दछु आफ्नो शरीरलाई जीवित बलिदानको रूपमा पवित्र र परमेश्वरलाई प्रसन्न तुल्याउनुहोस्। यो तिम्रो आध्यात्मिक पूजा हो। यस संसारको ढाँचामा अब अनुरूप नहुनुहोस् तर आफ्नो मनको नवीकरणद्वारा रूपान्तरण गर्नुहोस्। तब तपाईँले परमेश्वरको इच्छा, उहाँको असल मनपर्ने र सिद्ध इच्छा के हो भनेर जाँच्न र अनुमोदन गर्न सक्षम हुनुहुनेछ। के तपाईँको सम्पूर्ण जीवन प्रभुमा समर्पित हुनुपर्छ? सारांश: क्रिश्चियन जीवन मण्डली सुसमाचार प्रचार र असल कामहरूमा सहभागिता र संलग्नताको जीवन हो। क्रिश्चियन हुनु भनेको एउटा गम्भीर प्रतिबद्धता हो जसको बारेमा तपाईँले पहिले नै सोच्नुपर्छ। तर सम्झनुहोस्, त्यहाँ कुनै अन्य तरिकामा मुक्ति छैन। अध्याय छ: आफ्नो अनन्त जीवन कसरी राख्ने? यी पढाइहरूमा तपाईँले कसरी अनन्त जीवनको स्वामित्वमा रहन सिक्नुहुनेछ जुन परमेश्वरले तपाईँलाई दिनुभएको थियो जब तपाईँ क्रिश्चियन हुनुभयो। याद गर्नुहोस् कि धेरैले म एक क्रिश्चियन हुँ वा म मुक्ति पाएको छु भन्न सक्छ, तर एक साँचो क्रिश्चियनको जीवनले आफैलाई कार्यहरूमा प्रकट गर्नेछ। पहिलो युहन्ना 1:5-7 यो सन्देश हामीले उहाँबाट सुनेका छौँ र तिमीहरूलाई घोषणा गर्छौँ, परमेश्वर ज्योति हुनुहुन्छ, उहाँमा कुनै पनि अन्धकार छैन। यदि हामीले उहाँसँग सङ्गति भएको दाबी गर्छौँ तर अन्धकारमा हिँड्छौँ, हामी झूठ बोल्छौँ र सत्यमा बाँच्दैनौँ। तर यदि हामी ज्योतिमा हिँड्छौँ जसरी उहाँ ज्योतिमा हुनुहुन्छ, हाम्रो एक अर्कासँग सङ्गति छ र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। आ यदि तपाईँ एक क्रिश्चियनको रूपमा अन्धकारमा बाँच्न थाल्नुभयो भने के तपाईँले परमेश्वरसँगको आफ्नो सङ्गति गुमाउनुहुनेछ? अब यदि एक क्रिश्चियनले उज्यालोमा हिँड्न छोड्छ भने के येशूको रगतले उसलाई उसको पापबाट शुद्ध पार्छ? पहिलो युहन्ना 2:9 जो कोही ज्योतिमा छु भनेर दाबी गर्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने अझै पनि अन्धकारमा छ। आ यदि तपाईँ एक क्रिश्चियनको रूपमा ख्रिष्टमा आफ्ना भाइहरूलाई माया गरेर बाँच्नुहुन्न भने के तपाईँ मुक्ति पाउनुहुनेछ? पहिलो युहन्ना 2:3 छ, हामीलाई थाहा छ कि हामीले उहाँको आज्ञा पालन गर्यौँ भने हामीले उहाँलाई चिनेका छौँ। म उहाँलाई चिन्छु भनी भन्छ तर उसले आज्ञा गरेको काम गर्दैन, ऊ झुटो हो र उसमा सत्य हुँदैन। तर यदि कसैले उहाँको वचन पालन गर्छ भने उसमा परमेश्वरको प्रेम साँच्चै पूर्ण हुन्छ। हामी उहाँमा छौँ भनेर हामी यसरी जान्दछौँ, उहाँमा बाँच्ने दाबी गर्नेले येशूले जस्तै हिँड्नुपर्छ। आ यदि एक इसाईले येशूको आज्ञा पालन गर्न छोड्छ भने के उसले अझै पनि मुक्ति पाउनेछ? पहिलो युहन्ना 4:1-6 प्रिय मित्रहरू, हरेक आत्मालाई विश्वास नगर्नुहोस् तर आत्माहरूलाई जाँच गर्नुहोस् कि तिनीहरू परमेश्वरबाट आएका हुन् कि छैनन्, किनभने धेरै झुटा अगमवक्ताहरू संसारमा निस्केका छन्। हामी परमेश्वरबाट हौँ र जसले परमेश्वरलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ, तर जो परमेश्वरबाट होइन उसले हाम्रो कुरा सुन्दैन। यसरी हामीले सत्यको आत्मा र असत्यको आत्मालाई चिन्न सक्छौँ। आ कुनै न कुनै धर्मको नाममा केही सिकाउनेहरूले सधैँ सत्य सिकाउँछन्। अब साँचो ख्रिस्टियन हुन के तपाईँले उहाँका प्रेरितहरूको शिक्षालाई स्वीकार गर्नुपर्छ? सारांश: क्रिश्चियन जीवन हरेक दिन येशू जस्तै बन्ने लक्ष्यमा समर्पित जीवन हो। यो जीवन सुरु हुन्छ जब तपाईँ येशूमा विश्वास गर्नुहुन्छ, आफ्ना पापहरूको पश्चाताप गर्नुहुन्छ र तपाईँको पापहरूको क्षमाको लागि ख्रिष्टको नाममा बप्तिस्मा लिनुहुन्छ। जबसम्म तपाईँ ज्योतिमा हिँडिरहनुहुन्छ, भाइहरूलाई माया गर्ने, येशूको आज्ञा पालन गर्ने र ख्रीष्टको शिक्षामा विश्वास गर्ने, यो जीवन कायम रहन्छ। यो प्रभुको योग्य जीवन हो। साँच्चै ख्रिस्टियन जीवनको मूल्य र सुन्दरतामा केही समय प्रतिबिम्बित गर्नुहोस्। केही तथाकथित क्रिश्चियनहरूको जीवनबाट धोका नदिनुहोस् जसले यसलाई दावी गर्छन् तर यसलाई बाँच्दैनन्। येशूले हामीलाई उच्च जीवन, उहाँको लागि योग्यको जीवन जिउन बोलाउनुहुन्छ। अध्याय सात, समीक्षा र निष्कर्ष। तपाईँले सिकेका कुराहरू समीक्षा गर्नुहोस् र यी प्रश्नहरूको जवाफ दिँदै तपाईँको जीवनको लागि व्यक्तिगत अनुप्रयोग बनाउनुहोस्। एक, के तपाईँ परमेश्वरको नजरमा पापी हुनुहुन्छ र अनन्त दण्डको योग्य हुनुहुन्छ भनेर बुझ्नुहुन्छ? दुई, क्रुसमा आफ्नो जीवन दिँदा येशूले तपाईँको पापको मूल्य चुकाउनुभयो भनेर के तपाईँले बुझ्नुभयो? तीन, के तपाईँ साँच्चै परमेश्वर र येशूलाई आफ्नो सारा हृदयले प्रेम गर्नुहुन्छ? चार, के तपाईँ स्वतन्त्र र साँच्चै सबै कुरा त्यागेर अब येशूलाई आफ्नो जीवन समर्पण गर्न चाहनुहुन्छ? पाँच, के तपाईँ येशू नै ख्रीष्ट परमेश्वरका पुत्र र तपाईँको एकमात्र प्रभु हुनुहुन्छ भनेर सार्वजनिक रूपमा स्वीकार गर्न तयार हुनुहुन्छ? छ, के तपाईँ आफ्ना सबै पापहरूको क्षमा पाउनको लागि बप्तिस्मामा ख्रीष्टसँग एकताबद्ध हुन चाहनुहुन्छ? सात, के तपाईँ केवल एक क्रिश्चियन, ख्रीष्टको शरीरको एक सदस्य, उहाँको मण्डली बन्न चाहनुहुन्छ? आठ, के तपाईँ बुझ्नुहुन्छ र तपाईँ इसाई जीवनको प्रतिबद्धताहरू स्वीकार गर्न तयार हुनुहुन्छ? नौ, यदि तपाईँले यी सबै प्रश्नहरूको जवाफ हो दिनुभयो भने प्रार्थनापूर्वक प्रेरित बाइस पद स्वर पढ्नुहोस्, अनि अब तपाईँ किन पर्खिरहनु भएको छ? उठ र बप्तिस्मा लिनुहोस् र प्रभुको नाम पुकार्दै आफ्ना पापहरू धुनुहोस् र दोस्रो थेस्लोनिकी एक पद छदेखि नौ, किनभने यो परमेश्वरको लागि धर्मी कुरा हो जसले तपाईँलाई सताउनेहरूलाई सङ्कष्टमा बदला दिन्छ र जसले तपाईँलाई दिन्छन्। हाम्रा प्रभु येशू ख्रीष्टको सुसमाचारलाई नमान्नेहरूलाई बदला लिने ज्वलन्त आगोमा प्रभु येशू उहाँका शक्तिशाली स्वर्गदूतहरूसँग स्वर्गबाट प्रकट हुँदा हामीसँग विचलित हुन्छ। यिनीहरूलाई परमप्रभुको उपस्थितिबाट र उहाँको शक्तिको महिमाबाट अनन्त विनाशको दण्ड दिइनेछ। यी खण्डहरूले तपाईँलाई येशू ख्रीष्टको सुसमाचार पालन गर्ने तपाईँको निर्णयको बारेमा गम्भीरतापूर्वक सोच्न उत्प्रेरित गर्नुपर्छ। कुनै पनि निर्णय गर्नु अघि यसबारे मनन गर्नुहोस् तर बचाउनु पर्ने जरुरीतालाई ध्यान दिनुहोस्। याद गर्नुहोस् कि कसैलाई दिन वा घण्टा थाहा छैन जब प्रभु फर्कनुहुनेछ। निर्णय तपाईँको हो। के तपाईँ साँच्चै पापको दोषबाट मुक्त भएर साँचो क्रिश्चियन बन्न चाहनुहुन्छ? के तपाईँ मृत्युबाट बस्न र अनन्त जीवनमा प्रवेश गर्न चाहनुहुन्छ? परमेश्वरको सन्देश स्वीकार गर्नेहरूलाई परमेश्वरले ख्रीष्टको शरीर उहाँको मण्डलीमा थप्नुभएको छ। संसारमा भगवानको निमन्त्रणा। मत्ती एघार पद अट्ठाइसदेखि तीससम्म, हे सबै परिश्रम गर्ने र भारीले दबिएका हो, म कहाँ आओ र म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफ्नो हातमा लिनुहोस् र मबाट सिक्नुहोस्, किनकि म कोमल र नम्र हृदयको छु र तपाईँले आफ्नो आत्माको लागि विश्राम पाउनुहुनेछ। किनकि मेरो जुवा सजिलो छ र मेरो बोझ हलुका छ। पहिलो कोरिन्थी दुई पद नौदेखि एघार, तर यस्तो लेखिएको छ, आँखाले देखेको छैन, कानले सुनेको छैन, न त मानिसको हृदयमा प्रवेश गरेको छ जुन कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका लागि तयार गर्नुभएको छ। तर परमेश्वरले तिनीहरूलाई उहाँको आत्माद्वारा हामीलाई प्रकट गर्नुभएको छ। किनकि आत्माले सबै कुराहरू खोज्छ, हो परमेश्वरका गहिरा कुराहरू। किनकि मानिसको आत्मामा रहेको मानिसको आत्मा बाहेक अरू के मानिसले मानिसका कुरा जान्दछ र? तैपनि परमेश्वरका आत्मा बाहेक अरू कसैले परमेश्वरका कुराहरू जान्दैन। मत्ती अठाइस पद अठारदेखि बीस, अनि येशू आउनुभयो र तिनीहरूलाई भन्नुभयो, स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ। यसकारण जानुहोस् र सबै राष्ट्रहरूलाई चेला बनाउनुहोस्, तिनीहरूलाई पिता र पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिनुहोस्, तिनीहरूलाई मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुराहरू पालन गर्न सिकाउनुहोस्, अनि हेर म सधैँ तिम्रो साथमा छु युगको अन्त्यसम्म पनि। मार्क एक पद चौरदेखि पन्ध्रसम्म, येशू गालिलमा आउनुभयो, परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्दै र भन्नुभयो, समय पूरा भएको छ र परमेश्वरको राज्य नजिकै छ, पश्चाताप गर्नुहोस् र सुसमाचारमा विश्वास गर्नुहोस्। मत्ती छ पद तेत्तिसदेखि चौतिससम्म, तर पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकता खोज्नुहोस् र यी सबै चिजहरू तिमीहरूलाई थपिनेछन्। त्यसैले भोलिको चिन्ता नगर्नुहोस् किनकि भोलिले आफ्नै चिजहरूको चिन्ता गर्नेछ। दिनको लागि पर्याप्त यसको आफ्नै समस्या हो। रोमी 6:16-19 के तिमीहरूलाई थाहा छैन कि जसको आज्ञा पालन गर्न तिमीहरू आफूलाई दास बनाउँछौ तिमीहरू त्यसैको दास हौ जसको आज्ञा पालन गर्छौ चाहे मृत्युमा पुर्याउने पापको होस् वा धार्मिकतातर्फ डोर्याउने आज्ञाकारिताको। तर परमेश्वरलाई धन्यवाद होस् कि तिमीहरू पापका दास थियौ तैपनि जुन सिद्धान्तमा तिमीहरूलाई सुम्पियो तिमीहरूले हृदयदेखि नै पालन गर्यो अनि पापबाट मुक्त भएर तिमीहरू धार्मिकताको दास बन्यौ। तिम्रो शरीरको कमजोरीले गर्दा म मानवीय शब्दमा बोल्छु किनकि जसरी तिमीहरूले आफ्ना अङ्गहरूलाई अशुद्धता र अधर्मका दासहरूका रूपमा प्रस्तुत गरेका छौ त्यसै गरी अब तिमीहरूका अङ्गहरूलाई पवित्रताको निम्ति धार्मिकताको दासको रूपमा प्रस्तुत गर। प्रेरित 4:10-12 तिमीहरू सबैलाई र इसरायलका सबै मानिसहरूलाई यो थाहा होस् कि नासरतका येशु ख्रीष्टको नाउँमा जसलाई तिमीहरूले क्रुसमा टाँग्यौ जसलाई परमेश्वरले मरेकाहरूबाट जीवित पार्नुभयो उहाँद्वारा यो मानिस यहाँ तिमीहरूको सामु निको भएर खडा छ। यो त्यो ढुङ्गा हो जसलाई तपाईँ निर्माणकर्ताहरूले अस्वीकार गर्नुभयो जुन मुख्य कुनै ढुङ्गा भएको छ न त अरू कसैमा मुक्ति छ किनकि स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाम दिइएको छैन जसद्वारा हामीले मुक्ति पाउनु पर्दछ। सुन्नुहोस्, लगनशीलताका साथ अध्ययन गर्नुहोस् र ख्रीष्टले सिकाउनु भएको कुरा पढ्नुहोस् किनभने तिनीहरू जीवनका वचनहरू हुन्। बुझ्नुहोस्, परमेश्वरको धार्मिक मार्ग र आज्ञाहरू नमानेर सबै मानिसहरू पापी छन्। सबैले पाप गरेका छन् र परमेश्वरको आज्ञा अनुसार जीवन बिताएका छैनन्। कसैको पापले गर्दा तिनीहरूको अनन्त मृत्यु हुनेछ। परमेश्वरसँग अनन्त जीवन पाउनको लागि एक व्यक्तिलाई क्षमा गरिनुपर्छ। ख्रीष्ट नै एकमात्र उपाय हुनुहुन्छ जसको लागि तिनीहरूका सबै पापहरू क्षमा हुन्छन्। विश्वास गर्नुहोस्, येशू परमेश्वर हुनुहुन्थ्यो र हुनुहुन्छ। उनले गनासरतका येशूको रूपमा मानव शरीरमा पृथ्वीमा आइन्। उहाँले पुरुषहरू माझ बस्यो। उहाँले स्वेच्छाले आफ्नो पापरहित भौतिक जीवन मेरा पापहरूको लागि सिद्ध बलिदानको रूपमा दिनुभयो, क्रुसमा तागिनुभयो। उहाँले गाडिएको थियो। तेस्रो दिनमा परमेश्वरले उहाँलाई चिहानबाट उठाउनुभयो। उहाँले उहाँको पुनरुत्थानपछि सयौँमा देखा पर्नुभयो। उहाँले बाबासँग हुनको लागि स्वर्गमा फर्कनुभयो। पश्चाताप गर्नुहोस्, पाप र अवज्ञाबाट विश्वास र आज्ञाकारितामा परिवर्तन गर्नुहोस्। स्वीकार, येशू परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने आफ्नो विश्वासलाई सार्वजनिक रूपमा स्वीकार गर्नुहोस्। खोज्नुहोस्, तपाईँका पापहरू क्षमा गर्न परमेश्वरलाई पुकारा गर्नुहोस्। मर्नुहोस्, आफ्नो पुरानो पापी सांसारिक जीवनलाई मार्नुहोस्। दफन हो, दफन गर्नुहोस् हाम्रो पापी जीवन। तपाईँले बप्तिस्माको चिहानमा मृत्यु दफन र पुनरुत्थानमा पानीमा डुबाएर मृत्यु दिनुहुन्छ। ख्रीष्ट परमेश्वरले तपाईँलाई पापबाट सफा गरी नयाँ सृष्टिको रूपमा चिहानबाट उठाउन अनुमति दिनुभयो। प्राप्त गर्नुहोस्, निक्षेपको रूपमा पवित्र आत्माले आउने कुराको ग्यारेन्टी दिनुहुन्छ। बन्नुहोस् नयाँ क्रिश्चियनको रूपमा। परमेश्वरले तपाईँलाई आफ्नो धर्मपुत्रको रूपमा अरू बच्चाहरूलाई ख्रीष्टले स्थापित चर्चमा थप्नुभयो। लाइभ, ख्रीष्ट र प्रेरितहरूका शिक्षाहरूप्रति दृढतापूर्वक र आज्ञाकारी भई जीवन बिताउन जारी राख्नुहोस्। म तपाईँलाई आग्रह गर्दछु कि तपाईँले प्राप्त गर्नुभएको बोलावटको योग्य जीवन बिताउनुहोस्। पूर्णतया नम्र र कोमल हुनुहोस्, धैर्य गर्नुहोस्, प्रेममा एक अर्कालाई सहन शान्तिको बन्धनद्वारा आत्माको एकता कायम राख्न हरसम्भव प्रयास गर्नुहोस्। कदम चाल्नुहोस्, सही समय अब हो। आज मुक्तिको दिन हो। अध्याय 8, भोलिको कुनै ग्यारेन्टी छैन। दुःख यो हो कि कसैले स्वर्ग गुमाउनु र नर्क प्राप्त गर्नु पर्दैन। छनौट हाम्रो हो। हामी हाम्रो अनन्त गन्तव्य निर्धारण गर्न स्वतन्त्र छौँ। स्वर्ग तयार भएका मानिसहरूका लागि तयार गरिएको ठाउँ हो र नर्क तयार नभएका मानिसहरूका लागि तयार गरिएको ठाउँ हो। दोस्रो कोरिन्थी 6:2, हेर अब स्वीकृत समय हो, हेर अब मुक्तिको दिन हो। युहन्ना 15:10, यदि तिमीहरूले मेरा आज्ञाहरू पालन गर्छौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्छु। निष्कर्ष, ती ख्रीष्टमा सैतानद्वारा तिनीहरूको सामु निरन्तर रूपमा राखिएका प्रलोभनहरूबारे सचेत हुनैपर्छ। त्यहाँ पुरानो नियम र नयाँ नियम दुवैमा परमेश्वरका सन्तानहरूले परमेश्वरको अवज्ञा गर्ने र संसारको मार्गमा फर्किने उदाहरणहरू छन्। उहाँको सन्तान हुन चाहने ख्रीष्टमा नभएकाहरूले बाइबलले अरूलाई के गर्न भनिएको छ भनेर गम्भीरतापूर्वक विचार गर्नुपर्छ।